नमस्कार, कार्यक्रम देश परदेशमा साथी सृजना नेउरेसँगै प्रेम छेत्रीको तपाईँलाई स्वागत छ। हामी अबको आधा घण्टासम्म तपाईँसँगै हुनेछौँ। तपाईँले सुनेर साथ दिनुहुन्छ भन्ने हाम्रो आशा छ।
कार्यक्रम देश परदेश उज्यालो रेडियो नेटवर्कको सहयोगमा विजाफम 101.6 उत्पादन गर्दछ। यो कार्यक्रम शून्य तिन छ विजाफम 101.6 सँगै इन्टरनेट अनलाइनको www.bijafam.org.np हरेक हप्ताको बिहिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ।
त्यस्तै यो कार्यक्रम तपाईँ रेडियो कावासोती 102.6 MHz, सामुदायिक रेडियो परासी 90.2 MHz, रेडियो मध्यबिन्दु एफएम 101 MHz, सामर्थ्य एफएम 92.1 MHz र सामुदायिक रेडियो सुनवल 90.7 MHz सुन्न सक्नुहुनेछ। अनि विजया एफएम 101.6 मङ्गलबार बिहान 8 बजेपछि पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
कार्यक्रम देश परदेशमा हामी काम र कमाई सम्बन्धी तपाईँ हाम्रै रुचिका विषयहरू, देशभित्र र बाहिर पाइने कामका अवसर र कामका लागि चाहिने सिपका कुरा गर्छौँ। काम गर्न जाने देशको हावापानी, रहन सहन, चालचलन, काम गर्दा सावधान हुनुपर्ने विषय र रोजगारीका क्रममा तपाईँले भोगेका सुख दुःखका कुरा पनि कार्यक्रम देश परदेशमा समेटिन्छन्।
आजको देश परदेश कार्यक्रम स्थानीय तहमा चुनाव मार्फत प्रतिनिधि चुनिएपछि वैदेशिक रोजगारका क्षेत्रलाई व्यवस्थित गर्न के कस्ता काम भइरहेका छन् भन्ने विषयमा केन्द्रित छ। स्थानीयले चुनेका प्रतिनिधिले काम गर्न थालेपछि केही स्थानीय तहले अन्य विषयसँगै वैदेशिक रोजगारीका समस्या कसरी समाधान गर्न सकिन्छ भनेर सोच्न र काम गर्न पनि थालेका छन्। नवलपुर क्षेत्रको अवस्थाबारे परामर्शदाता रञ्जना लम्सालका कुरा सुन्नेछौँ। त्यस्तै वैदेशिक रोजगारीका विषयमा स्थानीय तहले गर्न सक्ने कामबारे सुरक्षित आप्रवासन परियोजना सामिकी टिम लिडर सीता घिमिरेसित कुराकानी गर्नेछौँ।
अनि नवलपरासीकी एमकला भुसालका छोरा थानेश्वर दुर्घटना गराएर हत्या गरेको आरोपमा साउदीमा आजीवन जेल सजाय भोग्दैछन्। थानेश्वरलाई छुटाउन लागेका स्थानीय प्रतिनिधिका प्रयास र अप्ठ्यारो पर्दा प्रतिनिधिको सहयोग पाएकी एमकला भुसालका कुरा लिएर आएका छौँ। तर कार्यक्रमको सुरुवात गरौँ हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट।
साउदी अरबमा थुनामा रहेका नवलपरासीका थानेश्वर भुसाललाई जेलमुक्त गराउन सुरु भएको अभियानमा हालसम्म 29,38,904 रुपियाँ सङ्कलन भएको छ। बैङ्क खातामा गैर आवासीय नेपाली सङ्घबाट तथा विभिन्न देशमा सञ्चालित अभियानबाट सो रकम जम्मा भएको जनाइएको छ। गाडी चालकको काम गर्न साउदी गएका थानेश्वरले चलाएको गाडीका कारण दुईजनाको ज्यान गएपछि साउदीको अदालतले थानेश्वरले 1,50,000 रियाल झण्डै नेपाली रुपियाँ 42,00,000 ब्लड मनी साउदी नागरिकको परिवारलाई तिर्नुपर्ने ठहर गरेपछि हाल उनी साउदीको जेलमा कैदी जीवन काटिरहेका छन्। सरकारले देशमा रोजगारीका क्रममा ज्यान गुमाएका र अङ्गभङ्ग भएका व्यक्तिका छोराछोरीलाई अध्ययनका लागि छात्रवृत्ति दिने व्यवस्था गरेको छ। तर वैदेशिक रोजगारीका क्रममा बाबु गुमाएका नवलपरासीका केही बालबालिकाले कागजातको अभावमा छात्रवृत्ति पाउन सकेका छैनन्। मध्यबिन्दु 12 का खेमबहादुर मगरको मृत्यु भएको 8 वर्षपछि अहिले श्रीमती रेशमा कागजात जुटाउन दौडिरहनु भएको छ। त्यस्तै मलेसियामा ज्यान गुमाएका मध्यबिन्दु नवलपरासीका अमर बहादुर मुसहरको परिवार पनि 5 वर्षपछि बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराइदिन आग्रह गर्दै आउनु भएको छ। खेमबहादुरका 4 जना छोराछोरी र अम्बर बहादुरका 3 जना छोराछोरीको शिक्षा दीक्षामा समस्या भएपछि उनीहरूले सो आग्रह गर्दै आएका हुन्।
सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि, प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी अनिता राणा भाट। गएको असोज अन्तिममा स्थानीय सरकार सञ्चालनका सम्बन्धमा व्यवस्था गरेको ऐन 2074 प्रमाणीकरण भयो। ऐनले गाउँपालिका नगरपालिका जस्ता स्थानीय तहले गर्ने काम कर्तव्य र अधिकार स्पष्ट छुट्याएको छ। ऐनअनुसार 753 वटै स्थानीय तहले वैदेशिक रोजगारी सम्बन्धी काम पनि अनिवार्य रूपमा गर्नुपर्छ।
स्थानीय तहले आफ्नो क्षेत्रका बेरोजगार युवा कति छन् त्यसको लगत सङ्कलन गर्नुपर्छ। बेरोजगार श्रम शक्तिको लगत सङ्कलनसँगै स्थानीय स्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको तथ्याङ्क तथा सूचना व्यवस्थापन गर्नुपर्छ। विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन पनि स्थानीय सरकारले नै गर्नुपर्छ।
त्यस्तै रोजगारीका लागि विदेशमा भएको श्रम शक्तिको सूचना तथा तथ्याङ्क सङ्कलन गर्नुपर्ने, रोजगार सूचना केन्द्रको सञ्चालन, वित्तीय साक्षरता र सिपमूलक तालिमको सञ्चालन, रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण र वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान सिपको उपयोग गर्ने काम पनि स्थानीय सरकारको काममा परेका छन्।
यसरी हेर्दा स्थानीय तहमा बनेका स्थानीय सरकारलाई संविधानले धेरै अधिकार दिएको छ, तर धेरै स्थानीय तहले यो क्षेत्रलाई अहिलेसम्म समेटेको देखिन्न। तर केही स्थानीय तहका जनप्रतिनिधिले विकास, स्वास्थ्य, शिक्षालाई जस्तै वैदेशिक रोजगारीको क्षेत्रलाई महत्त्व दिन थालेका छन्। यसरी वैदेशिक रोजगारको विषयलाई महत्त्व दिनेमा नवलपुरका केही स्थानीय तहहरू पनि अघि सरेका छन्। सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रसँग सहकार्य गर्दै नवलपुर क्षेत्रमा काम अघि बढिरहेको छ। पछिल्लो अवस्थाबारे केन्द्रकी परामर्शदाता रञ्जना लम्सालका कुरा सुनौँ।
स्थानीय स्तरमा वैदेशिक रोजगारीमा जाने युवाहरूको लागि सचेतनामूलक कार्यक्रमहरू बजेट नै छुट्याएर गर्ने खालको कामहरू चाहिँ भइरहेको छ। अहिले पनि विभिन्न नगरपालिका, गाउँपालिका, गाविसहरूले चाहिँ त्यस्तो खालको कामहरूमा जस्तो विज्ञको लागि हाम्रै साथीहरूलाई लिएर पनि उहाँहरूले त्यसरी कार्यक्रमहरू गरिरहनु भएको छ। त्यो विशेष गरी सचेतनामूलक कामहरू चाहिँ उहाँहरूले गर्नुहुन्छ।
यो सचेतनामूलक मात्रै छन् कि अन्य खालका कार्यक्रमहरू पनि छन्?
यो चाहिँ विशेष गरिकन युवाहरू लक्षित अहिले तत्कालको रूपमा सूचना नपाएको कारणले गर्दाखेरि वैदेशिक रोजगारीमा हुने ठगी एकदमै धेरै भएको छ। रिसर्चले पनि यही देखाउँछ। अहिले चाहिँ विशेष गरिकन उहाँहरूलाई सचेत बनाउने काममा चाहिँ फोकस।
यो स्थानीय तह बन्दै गर्दा, जुन स्थानीय तहको निर्वाचन भयो, यो निर्वाचनमा होमिँदै गर्दा हरेक राजनैतिक दलले उठाएको विषय हो कि वैदेशिक रोजगार, अझ भनौँ युवाहरूलाई वैदेशिक रोजगारमा जान नपरोस्, हामी त्यो खालको व्यवस्था यहीँ गर्छौँ भनेका थिए, त्यस्तो काम अहिले भएको पाइन्छ?
यही गर्ने रोजगारीको वातावरण त अब तुरुन्तै अहिले भर्खरै स्थानीय निर्वाचन भएको 6 महिना बित्न नपाउँदै भयो हुन्छ भन्न त सकिँदैन। त्यो प्लानिङकै क्रममा होला,
प्लानिङ भएको छ कि छैन
त्यस्तो देखिँदैन। अहिले खासै युवाहरूलाई रोक्ने खालको त्यस्तो प्लानिङ भएको पनि देखिँदैन, सायद अब हुन सक्ला।
जस्तो निर्वाचन अघि जुन खालको चासो व्यक्त गरेका थिए स्थानीय जनप्रतिनिधिका उम्मेद्वारहरूले, अहिले अब यो जनप्रतिनिधि बनिसकेपछि उनीहरूको चासो चाहिँ कस्तो छ अहिले?
चासो सक्छ उहाँहरूको। अब हामीले पनि नगरपालिका, गाउँपालिकाका मेयर अध्यक्षहरूसँग भेट गऱ्यौँ, उहाँहरूलाई पनि वैदेशिक रोजगारी सम्बन्धी अवेरनेसको प्रोग्रामहरू गऱ्यौँ, सूचना दिने कामहरू गऱ्यौँ। यस्तो काम भएको छ, हामीले नगरपालिकाका मेयरहरूसँग, वडा अध्यक्षहरूसँग बसेर काम पनि गऱ्यौँ। उहाँहरूले अहिले सहजीकरणमा एकदमै साथ पनि दिइरहनु भएको छ। उहाँहरूलाई, उहाँहरूसँग कुरा गर्दाखेरि पनि उहाँहरू नेगेटिभ हुनुहुन्न, तर उहाँहरूको एउटै मात्रै उद्देश्य के हो भने वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेश नै अब विकल्प दिनुपर्छ भन्ने मान्यता चाहिँ राख्नुहुन्छ। तर छोडेर अहिले युवाहरूको लागि गर्न नचाहेको व्यक्तिहरू चाहिँ आउँदैन। विभिन्न यो नवलप्रासी आप्रवासी कामदार हकी संरक्षण मञ्च, नवलप्रासीले विभिन्न गाउँपालिकाले छुट्याएको, नगरपालिकाले छुट्याएको बजेटमा गएर कार्यक्रम पनि गरेको छ, बजेटहरू पनि विनियोग भएको छ भनेको त्यो पोजिटिभ कुरा हो।
कुन कुन गाउँपालिका, नगरपालिकाले विशेष त कस्तो काममा बजेट छुट्याएका छन्, कस्तो खालको काम गरिराखेको पाइन्छ?
अब हामीले साबिकको मध्यबिन्दु नगरपालिका, साबिकको तमसरिया वडा मा चाहिँ भएको थियो कार्यक्रम। मध्यबिन्दु नगरपालिकाले बजेट विनियोजन गरेर वैदेशिक रोजगारीमा जाने झोला बोकेर खासै तयारी अवस्थामा रहेका युवाहरूलाई सचेतनाको कार्यक्रम गर्यो। त्यसै गरी काउसुदी नगरपालिकाले वैदेशिक रोजगारीमा जाने भन्दाखेरि पूर्व तयारीका अवस्थामा के गर्न सकिन्छ, वैदेशिक रोजगारीमा कसरी जाने भन्ने सवालमा ती कुराहरूलाई जोड्नका लागि काउसुदी नगरपालिकाले पनि बजेट विनियोजन गरेरै काम गर्यो। त्यसै गरी नयाँ बेलानी, साबिकको नरम, रुथाङ, अर्खला, कोटथर यी गाविसहरूले पनि बजेट विनियोजन गरेर विभिन्न खालको कामहरू चाहिँ गर्यो भनेको सचेतनाको लागि भनेको। वैदेशिक रोजगारीमा जाँदाखेरि अदक्ष होइन कि दक्ष कामदारहरू गयो भने उनीहरूको भविष्य सुरक्षित हुन सक्छ भन्ने हिसाबले चाहिँ काम गरिरहेको पाइन्छ।
अब कति बेरोजगार छन् युवाहरू, त्यसको लागत सङ्कलन गर्ने होइन, सूचना सम्प्रेषणका कुराहरू छन्, वित्तीय साक्षरताका कक्षाहरू छन्, अब सिपमूलक तालिम त सञ्चालनका लागि अग्रसर छन् भनिराख्दै गर्दा, यो वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान सिपको उपयोग गर्ने काम पनि स्थानीय सरकारको काम नै हो कि, यी अन्य काममा चाहिँ कस्तो छ उनीहरूको अवस्था, त्यस्तो गरेको पाइन्छ कि पाइँदैन?
हामीले रिजल्ट हेर्नको लागि मैले अघि पनि भने समय धेरै भएको छैन, तर जस्तो फिनान्सियल लिट्रेसी, वित्तीय साक्षरताको कक्षाहरू, नेपालमा स्वरोजगारका कुराहरू, सिपको लागि स्थानीय स्तरमा राम्रो चासो पाइन्छ। पछिल्लो समयमा हाम्रो क्षेत्रका प्रत्येक वित्तीय साक्षरताको कक्षामा वडा अध्यक्षहरू मेयरहरू जाने त्यसलाई बुझ्ने चासो लिने यो चाहिँ अप्रिसिएट गर्ने होइन राम्रो कामको त्यस्तो खालको कामहरू भइरहेको छ। उहाँहरू एकदमै पोजिटिभ हुनुहुन्छ। तर के मात्रै हो भने यसलाई विस्तारित रूपमा अगाडि बढाउनको लागि अझै धेरै गर्नपर्ने खाँचो छ। अहिले सुरुवातमा यति भएको कामलाई राख्दिन सकिन्छ।
अब अहिले स्थानीय तहलाई धेरै अधिकार दिएको छ, अब यो अधिकार अनुसार अब काम भइसकेको छैन भन्दै गर्दाखेरि अब तपाईँहरू यही वैदेशिक रोजगारको क्षेत्रमा काम गर्दै गर्दा धेरै अनुभव छ र धेरै कुरा थाहा पनि छ, अब स्थानीय तहले गर्नै पर्ने काम चाहिँ के देख्नुहुन्छ?
अब एउटा कुरा के छ भने वैदेशिक रोजगारीमा कति चोटि जाने के युवा 14 चोटिसम्म विदेश गएर फर्केका रिटर्नीहरूलाई भेटिन्छ। तर कस्तो हो भने उनीहरूले कमाएको पैसाको सही सदुपयोग भएको छ कि छैन अथवा लगानी गर्ने वातावरण कस्तो छ भन्ने कुराहरूमा चाहिँ बढी चासो लिनुपर्ने चाहिँ देखिन्छ। वित्तीय साक्षरताको कक्षाहरू, लगानीका कुराहरू, सेभिङका कुराहरू अघि बढाउनु पर्ने देखिन्छ। अर्को मेनली भनेको चाहिँ स्किलको महत्त्वबारे बुझाउने, काउन्सिलिङको पाटोलाई अझै सूचना प्रवाह गर्नुपर्ने चाहिँ देखिन्छ। अर्को चाहिँ भएको कमाइलाई चाहिँ अब घर बनाउने अब अनुत्पादक मूलक काममा चाहिँ बढी खर्च भएको देखिन्छ कि अहिले कमाएको पैसा सदुपयोगको हिसाबले कहाँ सदुपयोग गर्ने, कसरी लगानी गर्ने, उनीहरूलाई लक्षित गरेर कस्तो खालको योजना ल्याउने भन्ने कुरामा बढी काम गर्नुपर्ने देखिन्छ।
नवलपरासीसँगै झापा, सुनसरी, खोटाङ, धादिङ, सप्तरी जस्ता केही जिल्लाले पनि ऐनमा तोकिए अनुसार वैदेशिक रोजगारीका विषयमा काम गर्न थालेका छन्। कतिपय स्थानीय तहले वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित गर्न पैसा छुट्याएका छन्। गाउँठाउँमा रहेका बेरोजगार र विदेशमा रोजगारी गर्न गएकाहरूको तथ्याङ्क राख्न थालेका छन्। सुरक्षित आप्रवासन परियोजना सामे कार्यरत कतिपय जिल्लाका स्थानीय तहका प्रतिनिधिले वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता पनि जनाएका छन्। विभिन्न स्थानीय तहले वैदेशिक रोजगारीका बारेमा गरेका काम तथा यो क्षेत्रमा स्थानीय तहले गर्न सक्ने कामको सरोफेरमा कुराकानी गर्न यति बेला हामीसित हुनुहुन्छ सामिकी टिम लिडर सीता घिमिरे।
हामीले अहिले स्थानीय सरकार आइसकेपछि यो इलेक्सन भइसकेपछि चाहिँ हाम्रो कार्यरत सबै जिल्लाहरूमा 18 जिल्लामा चाहिँ हामीले उहाँहरूसँग बसेर उहाँहरूलाई ओरिएन्टेसन दिएका छौँ, इन्टरेक्सनहरू गरेका छौँ र उहाँहरूको काम कर्तव्य र अधिकार के छ वैदेशिक रोजगारसँग सम्बन्धित कुरामा भनेर उहाँहरूलाई प्रष्ट पारेको छौँ। अनि उहाँहरूको जिल्लाको अवस्था चाहिँ के छ त वैदेशिक रोजगारको सिलसिलामा भनेर पनि हामीले उहाँहरूलाई चाहिँ जानकारी गराउँछौँ र अनि त्यसपछि अब यहाँहरूले गर्न सक्ने र गर्नुपर्ने कुरा के छ, अनि हामीले सामीले सहयोग गर्नुपर्ने चाहिँ कहाँनेरि छ यहाँहरूलाई भनेर हामी चाहिँ छलफल गर्छौँ। सबै जिल्लाहरूमा नै त्यो खालको छलफल हामीले गरिसकेका छौँ एक चरणमा। अनि त्यति गरिसकेपछि चाहिँ उहाँहरूलाई अब सबैलाई आफ्नो जिल्लाको अवस्था त्यतिकै रूपमा थाहा हुन्छ भन्ने पनि छैन। कसै कसैले अब आफ्ना आफन्तहरू ठगिएका छन्, दुःख पाएका छन्, त्यो केसहरू उहाँहरूलाई थाहा छ। तर मेरो जिल्ला चाहिँ यो वैदेशिक रोजगारमा जाने सङ्ख्या कति छ, दुःख पाएर फर्किने सङ्ख्या कति छ, ठगीमा पर्नेको सङ्ख्या कति छ भन्ने कुराहरू चाहिँ उहाँहरूलाई त्यति थाहा नभएको हामीले पायौँ। र हामीसँग छलफल भइसकेपछि चाहिँ उहाँहरूले यो साँच्चै हामी सबैको समस्या हो र यो अब स्थानीय सरकार सञ्चालन ऐनले पनि हामीलाई चाहिँ दिएको कुरा रहेछ, हाम्रो काम कर्तव्य र अधिकारभित्र परेको कुरा रहेछ, त्यो कारणले गर्दाखेरि अब चाहिँ हामी यो विषयमा काम गर्छौँ भनेर उहाँहरूले वचनबद्धता दिनुभएको छ, प्रतिबद्धता दिनुभएको छ। केही जिल्लाहरूमा चाहिँ उहाँहरूले बजेटै छुट्याइसक्नु भएको छ, जस्तो खोटाङ जिल्ला। खोटाङ जिल्लामा 4 पालिका, नगरपालिका र गाउँपालिका गरेर 15 लाखको बजेट छुट्याउनु भएको छ। धादिङमा त्यस्तै गरेर उहाँहरूले चाहिँ आफूले चाहिँ एउटा पर्चा निकालेर वैदेशिक रोजगार सम्बन्धी यसरी कुराहरू बुझेर जाउँ, सिप तालिम लिएर जाउँ, ठगीमा नपरौँ भन्ने खालको चाहिँ धादिङ जिल्लामा उहाँहरूले पर्चा निकालेर बाँड्नु भएको छ स्थानीय हाम्रो चाहिँ पालिकाहरूले। त्यसरी विभिन्न ठाउँमा बजेट छुट्याउने, कमिटमेन्ट दिने र हामीलाई सामीको सहयोग चाहिन्छ, अझै धेरै हामीलाई चाहिँ यहाँहरूले सिकाउनुपर्छ, टेक्निकल सहयोग तपाईँहरूको चाहिन्छ भन्ने खालको कुराहरू चाहिँ आइराखेको छ।
स्थानीय तहले चाहिँ यो वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित गर्न के काम गर्न सक्छन्?
यो ऐनले दिए अनुसार चाहिँ कस्तो छ भनेदेखि उहाँहरूले रोजगार र बेरोजगारको तथ्याङ्क सङ्कलन गर्नुपर्ने हुन्छ स्थानीय सरकारले नगरपालिका गाउँपालिका उहाँहरूले चाहिँ तथ्याङ्क सङ्कलन गर्नुपर्छ अनि त्यसपछि चाहिँ उहाँहरूले वैदेशिक रोजगारमा कति छन् स्वदेशमै रोजगारीमा कति छन् भन्ने पनि तथ्याङ्क सङ्कलन गर्नुपर्ने उहाँहरूको काम कर्तव्यभित्र पर्छ र वैदेशिक रोजगारमा जानको लागि मान्छेहरूलाई चाहिँ जानकारी पर्याप्त जानकारी दिनको लागि सूचना केन्द्रहरू सञ्चालन गर्नुपर्ने सूचना केन्द्र मार्फत उहाँहरूले चाहिँ जानकारी दिनुपर्ने उहाँहरूको जिम्मेवारीमा पर्छ त्यस्तै गरेर सिप तालिम दिएर मात्रै पठाउनु पर्ने आफ्नो पालिकाभित्रको आफ्नो जिम्मेवारी आफ्नो निकायभित्र रहेका व्यक्तिहरूलाई चाहिँ सिप तालिम दिएर पठाउने अनि जाने व्यक्तिलाई अथवा गइसकेका व्यक्तिका परिवारलाई वित्तीय साक्षरता चाहिँ वित्तीय साक्षरतामा ज्ञान दिनुपर्ने अथवा तालिम दिनुपर्ने कुराहरू पनि उहाँहरूको जिम्मेवारीभित्र पर्छ त्यो भनेको चाहिँ व्यक्ति गयो अब पैसा उसले पठाउँछ त्यो पैसाको सदुपयोग कसरी गर्ने हो वित्तीय साक्षरता भन्दाखेरि त्यो प्लान कसरी गर्ने कति पैसा मसँग आउँछ त्यो पैसालाई कसरी सदुपयोग गर्ने कसरी बचत गर्ने कहाँ लगानी गर्ने जस्ता कुराहरू चाहिँ वित्तीय साक्षरताभित्र पर्छ र यो वित्तीय साक्षरता चाहिँ जाने व्यक्ति र यहाँ बसेका रेमिटेन्स प्राप्त गर्ने परिवारका सदस्यलाई दिनुपर्ने पनि उहाँहरूको जिम्मेवारीमा पर्छ र यसको साथमा अर्को स्थानीय निकायको महत्त्वपूर्ण जिम्मेवारी चाहिँ के पनि छ भने वैदेशिक रोजगारबाट फर्किनुभएका व्यक्तिहरूलाई उहाँहरूको ज्ञान उहाँहरूको सिपको चाहिँ अझ बढी नेपालमा आइसकेपछि त्यसको सदुपयोग कसरी गर्ने हो भन्ने कुरा उहाँहरूको पुनः एकीकरण गर्ने उहाँहरूको ज्ञान र सिपको सदुपयोग गर्ने खालको कामहरू पनि स्थानीय निकायले चाहिँ गर्नुपर्ने हुन्छ मुख्य चाहिँ यी कुराहरू चाहिँ स्थानीय निकायको जिम्मेवारी हो सिप तालिम दिएर पठाउने सूचना दिएर पठाउने फर्केर आइसकेपछि चाहिँ उहाँहरूको ज्ञान सिपको सदुपयोग गर्ने र आएको पैसालाई विप्रेषणको सदुपयोगको लागि वित्तीय साक्षरताहरू गराउने यी कुराहरू चाहिँ स्थानीय निकायले गर्नै पर्ने हुन्छ आगामी दिनहरूमा किनभने यो चाहिँ अब ऐनमा नै उल्लेख भएर आइसकेको कुरा हो
अब यो तपाईँले यसो भनिरहँदाखेरि सामी जुन जुन जिल्लामा चाहिँ कार्यरत छ ती जिल्लामा भएका अहिलेका काम कतिपय ठाउँमा बजेट छुट्याउने काम भयो कतिपय जनप्रतिनिधिले हामी गर्छौँ भन्ने खालको प्रतिबद्धता वचनबद्धता गर्नुभएको छ त्यतिले यो सबै कुराको काम गर्न भ्याउँछ
अब यतिले त भ्याउँछ त म भन्दिनँ किनभने वैदेशिक रोजगारको क्षेत्र भनेको एकदमै धेरै कम्प्लेक्स क्षेत्र हो यो धेरैतर्फबाट यो चाहिँ अब नेसनल लेभलदेखि लोकल लेभलसम्म सबैले लागेर प्रयास गर्नुपर्ने र वैदेशिक रोजगारमा जाने व्यक्ति व्यक्ति घर परिवार आफै पनि सचेत हुनुपर्ने कुरा बुझेर जानुपर्ने यो क्षेत्र छ तर कुरा के हो भने कम्तीमा पनि यो स्थानीय सरकार सञ्चालन ऐनमा वैदेशिक रोजगारलाई एउटा महत्त्वपूर्ण पाटोको रूपबाट आइदिनु एउटा ठुलो कुरा हो त्यो भइसकेपछि स्थानीय सरकारले लिनुभएको छ जहाँ जहाँ हामीले काम गरेका छौँ कुरा गरेका छौँ जसलाई जसलाई भेटेको छौँ उहाँहरूले चाहिँ यो हाम्रो समस्या हो अब ऐनले पनि हामीलाई चाहिँ तोकिदियो र सहयोग गर्ने सहयोगी संस्थाहरू पनि हाम्रो साथ हुनुहुन्छ भने हामी यो विषयमा एकदमै काम गर्न तयार छौँ गर्नुपर्छ हाम्रै लागि हो भन्ने कुरो चाहिँ उहाँहरूलाई महसुस भएको छ र अब हामीले उदाहरण पनि देखिसक्यौँ उहाँहरूले कतिपय जिल्लामा धेर थोर बजेटै छुट्याउन थालिसक्नु भएको छ र आउँदा दिनहरूमा अब अहिले त भर्खर नै चुनाव भएको हो स्थानीय चुनाव भर्खरै भएको हो आउँदा समयमा आउँदा वर्षहरूमा चाहिँ अब बजेटको प्रक्रिया सुरु हुनुभन्दा अगाडिदेखि नै उहाँहरू चाहिँ यसरी सचेत हुनुभयो भने अलिकति बढी बजेट छुट्याउने अलिकति बढी चाहिँ आफू सचेत हुने र आफ्नो जनसमुदायलाई सचेत गराउने कुराहरूमा पनि उहाँहरू लाग्नुहुन्छ त्यसले गर्दाखेरि यो अब पर्याप्त त अहिले भनिहाल्न सक्दिनँ मैले तर यो निकै राम्रो किसिमबाट अगाडि बढ्ने चाहिँ म सम्भावना देख्छु
तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कको सहयोगमा सामुदायिक रेडियो विजय एफएम 101.6 उत्पादन गरेको कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ। यो कार्यक्रम विजय एफएम 101.6 रेडियो कावासोती 102.6 सामुदायिक रेडियो परासी 90.2 रेडियो मध्यबिन्दु एफएम 101 सामुदायिक रेडियो सुनोल 90.7 र सामर्थ्य एफएम 92.1 पनि सुन्न सकिन्छ।
यस कार्यक्रममा हामी परदेश जाँदाका सजिला अप्ठ्यारा र स्वदेशमै पाइने कामका अवसरका कुरा गर्छौँ। विदेश जानुअघि नै सही सूचना र जानकारी लिएर जाँदा परदेशको काम र कमाई सुरक्षित हुन्छ। यस्ता जानकारी दिएर तपाईँको वैदेशिक रोजगारको यात्रालाई सहज र सुरक्षित पार्नु रेडियो कार्यक्रम देश परदेशको उद्देश्य हो।
कार्यक्रम देश परदेशमा यसअघि हामीले सुन्यौं नवलपुर क्षेत्रमा स्थानीय तहले वैदेशिक रोजगारीको क्षेत्रमा गरेको कामबारे परामर्शदाता रञ्जना लम्सालका कुरा र सुन्यौ वैदेशिक रोजगारीका क्षेत्रमा स्थानीय तहले गर्न सक्ने कामको सेरोफेरोमा सामीकी टिम लिडर सीता घिमेरसित गरिएको कुराकानी।
अब अर्को प्रसंग, कमाउन गएको छोरो जेल पर्यो भनेको खबर सुन्दा नवलप्रासीकी एम कला भूषाल सुरुमा अत्तिनु भयो। एम कलाका छोरा थानेश्वर जेल पर्नुको कारण थियो दुईजनाको ज्यान जाने गरी भएको सडक दुर्घटना। थानेश्वर साउदेमा गाडी चलाउँथे, उनले सडक छेउमा रोकेको गाडीमा अर्को गाडी आएर ठोकिएर दुर्घटना हुँदा दुईजनाको ज्यान गयो, तर अदालतले उनलाई दोषी ठहर गर्यो। ब्लड मनी बापत थानेश्वरले 45 लाख रुपियाँ बुझाउनु पर्ने भयो, नभए आजीवन जेल बस्नुपर्ने। कमाएर सुखले पाल्छु आमा भन्दै विदेश उडेको छोरा जेल परेको थाहा पाएपछि एम कलालाई काख सधैँका लागि रित्तिय झैँ लाग्यो। तर स्थानीय तहमा चुनिएका प्रतिनिधिले छोरो घर फर्काउन सहयोग गर्न थालेपछि एम कलाको मनमा छोरो फर्केर आउने आशा पलाएको छ।
त्यसलाई पक्रिने बेलामा मलाई फोन गरे रहेछ छोराले, भैँसी दुँदै थिएँ, एउटा हातले मोबाइल झिकेँ यस्तैबाट, एउटा हातले भैँसी दुहेकै छु बाल्टी भैँमा राखेर, अनि फोन आयो। आएपछि हेलो मम्मी भन्यो, बाबु चिरञ्जीवी भयो सन्चै छस् भने, अँ सन्चै छु, तपाईँ सन्चै हुनुहुन्छ भन्यो उसले। म भैँसी दुवाएर उड्छु र कुराकानी गरौँला अब भने मैले है यस्तै। अनि त्यसपछि भैँसी दुवाएर उठेपछि त मैले दुध लगेर यसरी बाल्टी राखेर बाहिर आएँ र फोन लगाएँ, लाग्दै लाग्दैन।
नवलपरासीको मध्यबिन्दु नगरपालिका 4 62 वर्षकी एमकला भूषाल साउदीमा आजीवन जेल सजाय भोगिरहेका छोरा थानेश्वरलाई जेलमुक्त गर्न काठमाडौँ धाउन थालेको 6 वर्ष भयो। छोराको उद्धारका लागि श्रम तथा रोजगार मन्त्रालय, श्रम तथा रोजगार विभाग, कन्सुलर सेवा विभागदेखि विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने विभिन्न संघ संस्थामा धाउनुभयो। खल्तीमा 1500 रुपैयाँ बोकेर यति बेला एमकला छोरालाई जेलमुक्त गर्न 45 लाख रुपैयाँ जुटाउनका लागि हार गुहार गरिरहनु भएको छ।
हामीले 50,000 चाहिने रेल हामी टकार्छौँ, 1 लाख रुपियाँ रेल तैँले जम्मा गरेर थानेश्वरलाई जेलमा नहालम भन्दाखेरि साउले मानेन।
2067 असोजमा साउदी गएका एमकलाका छोरा थानेश्वर गाडी चलाउने काम गर्नुहुन्थ्यो। 1,25,000 रुपैयाँ ऋण काटेर साउदी पुगेका थानेश्वरले 10 महिना गाडी पनि चलाउनु भयो। सानैदेखि गाडी चलाउन रहर गर्ने थानेश्वरलाई 2068 सालको साउनमा नसोचेको आपत आइलाग्यो। उहाँले चलाउने गाडीमा पछाडिबाट अर्को गाडीले ठक्कर दियो। त्यो दुर्घटनामा दुईजना साउदी नागरिकको ज्यान गयो।
बुलेट मनी नै तिर्न पर्ने, बुलेट मनी तिरेपछि घर आउन पाउने।
साउदीको जेद्दामा रहेको अपराध हेर्ने न्यायालयले भूषालले 1,50,000 रियाल अथवा झण्डै 45 लाख रुपैयाँ ब्लड मनी तिर्नुपर्ने फैसला सुनायो। थानेश्वरलाई जेलमुक्त गर्न परिवारले 45 लाख रुपैयाँ जुटाउनु पर्ने हुन्छ, नत्र थानेश्वर जेलमुक्त हुन सक्नुहुन्न। तर बिहान बेलुका छाक टार्न पनि धौ धौ पर्ने थानेश्वरको परिवारलाई 45 लाख रुपैयाँ जुटाउन समस्या छ।
बाघ भने ठ्याक्क बोलेर हाम्रो कुरो बुझ्न अलिक गाह्रो गर्छ। अलिकति तँ विदेश हिँड्यो छोरो, घाँस काट्न नजानुस् नजानुस् भन्दा पनि भए घाँस काट्न जाँदाखेरि तँ रुख हाँगाले लाएर बोली बुझिँदै।
कमाउन गएको छोरा विदेशमा नै जेल परेपछि एमकलाको घर उजाडिएको छ। जेल परेपछि थानेश्वरकी श्रीमतीले अर्को बिहे गरिन्। सधैँ श्रीमान पनि अशक्त हुनु अनि बुहारीले पनि छाडेर हिँडेपछि यमकलाको हातै भाँचिए झैं भएको छ।
यसरी गाह्रो हुन्छ, अब गाह्रो हुन्छ भनेर भएन, खाना पर्दो रहेछ।
थानेश्वरको उद्धारका लागि काठमाडौँको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समितिले थानेश्वर भूषालको सहयोगार्थ ब्लड मनी रकम संकलन अभियान शुरू गरेको छ। छोरालाई जेलबाट मुक्त गर्न विभिन्न ठाउँमा धाइरहेकी एमकलालाई यति बेला स्थानीय तहमा निर्वाचित प्रतिनिधिले पनि साथ दिएका छन्। मध्यबिन्दु नगरपालिका चारका वडा सदस्य विष्णुप्रसाद उप्रेती एमकलालाई सघाउन साथै लागेर काठमाडौँ आउनु भएको छ।
स्थानीय लेभलबाट पनि उहाँको लागि केही न केही अब हामीले उद्धार गर्नुपर्छ, केही अलिकति रकम जम्मा गर्नुपर्छ भन्ने चाहिँ हामीले सोच राखिरहेका छौँ।
स्थानीय तहका जनप्रतिनिधिको साथले एमकलालाई छोरा फर्किआउलान् भन्ने आशा जगाएको छ। विष्णुप्रसादले जस्तै नागरिकले चुनेका प्रतिनिधिले वैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्ने हो भने यो क्षेत्र सुधार हुन धेरै समय लाग्दैन। सँगै एमकला जस्ताले दुःखमा साथ पनि पाउँथे।
साउदीमा जेल जीवन बिताइरहेका नवलप्रासीका थानेश्वर भूषाल कियामा एमकला भूषालका कुरा सुन्दा सुन्दै हामी कार्यक्रम देश परदेशको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सुझाव र सल्लाहका लागि 0785014003 फोन गर्न सक्नुहुनेछ।
तपाईँसँग इमेलको सुविधा छ भने bizfm101.com पनि हामीलाई इमेल गर्न सक्नुहुन्छ।
तपाईँ वैदेशिक रोजगारबारे सूचना लिन चाहनुहुन्छ भने सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासुतीको फोन नम्बर 0785409557 र परासीमा जीविस भवनसँगै जोडिएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 0785203011 पनि सम्पर्क गर्न सक्नुहुन्छ।
आजका लागि कार्यक्रम देश परदेशको समय सकियो। कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धन्यवाद, र धन्यवाद प्रविधिका साथी नवीन सुवेदीलाई पनि। आजको कार्यक्रमबाट सृजना न्युरे र प्रेम छेत्री बिदा हुन्छौँ। नमस्कार।